سيد المرسلين سيدنا ومولانا أبي القاسم محمد. وآله وعطرته وأهل بيته الطيبين الطاهرين المعصومين المكرمين سيما على بقية الله في الأرضين وحجته على العالمين. اللهم عجل له الفرج ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: أحسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون. وقال: ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اس سے پہلے کہ میں آج کے سبجیکٹ یا ٹاپک پہ بات شروع کروں، ایک چیز کو واضح کرنا یا اس کو ایکسپلین کرنا ضروری سمجھتا ہوں، اور وہ یہ ہے کہ اس کرسنٹ سائٹنگ کے مسئلے کی وجہ سے اب ہماری کمیونٹی اور ہمارے مومنین، ان کو یہ معلوم ہو گیا ہے کہ واجبات کے اندر مختلف مراجع کے فتوے الگ ہونے کی وجہ سے ہر مومن کی ریسپانسبلٹی یا ڈیوٹی دوسرے سے الگ ہو سکتی ہے، اور ہو سکتا ہے کہ ایک آدمی کسی دن واجب ہے کہ روزہ رکھے اور دوسرے آدمی کے لیے حرام ہے کہ روزہ رکھے. اس کا ریزن کیا ہے؟ وائی یہ ہوتا ہے؟ اسلام ایک، اللہ ایک، قرآن ایک، رسول کی شریعت ایک، تمام معصومین کا فرمان ایک، تو وائے فتوے دو کیوں؟ یہ ایک ایسا ٹاپک ہے جسے اس لیے مجھے اس عشرے میں ڈسکس نہیں کرنا. دو سال سے اس پہ بات ہو رہی ہے، اور جن کو کنوینس ہونا ہے وہ کنوینس ہو چکے ہیں، اور جنہیں کنوینس نہیں ہونا اب وہ صرف امام سے براہ راست سنیں گے تو کنوینس ہوں گے اور کسی کی بات فائدہ نہیں. تو اس لیے میں اس ٹاپک کی جانب نہیں جا رہا ہوں، میں صرف یہ عرض کر رہا ہوں کہ یہ والا اصول جو آپ کو معلوم ہے، اچھا اب اس کے اندر ایک جملہ میں ذرا سا اس بات کو اور ایکسپلین کرنے کے لیے بتا دوں کہ یہ جو ہمارے اور آپ کے پاس ایک کنسپٹ ہے، یہ ایک مرجع کا فتویٰ دوسرے مرجع سے الگ ہوتا ہے، اس لیے یہ پاسبل ہے کہ ہماری قوم میں ایک ہی علاقے میں رہنے والے ان کے واجبات کی ذمہ داری الگ، اگر یہ بھی انکمپلیٹ، یہ بھی پاسبل کہ ایک ہی مرجع اور اس کا ایک ہی فتویٰ، اور پھر بھی اس کو فالو کرنے والوں میں سے کچھ کے لیے واجب ہو آج روزہ رکھنا ایک ہی مرجع، اور اسی کے مقلد میں سے کچھ کے لیے روزہ حرام. اب اس کی تفصیل چھوڑیے، یہ بات رمضان کے روزے اور چاند کے علاوہ حج میں بھی لوگوں کی سمجھ میں آتی، اسی انداز کے ڈفرینسز حج میں بھی، مگر یہی بات نماز کے لیے بھی یاد رکھیے گا. نماز کے اندر بھی کہیں کہیں بہت ہی مائنر ڈفرینسز ہیں، لیکن ہیں، جس کی وجہ سے یہ ہو سکتا کہ دو آدمی نماز پڑھ رہے ہیں اور ایک کی نماز دوسرے کی نماز سے مختلف ہو. اچھا دیکھیے، کبھی تو اس کا ریزن کوئی اور چیز بھی ہوتی ہے، جیسے کتاب وافی کی یہ حدیث جسے میں اکثر کوٹ کرتا رہتا ہوں، میں اپنے ٹاپک سے نہیں ہٹاؤں یہ چیز بھی، کیونکہ آج کا سب سے زیادہ ایک قسم کا ہاٹ یا برننگ ایشو ہے. تو میں ریزننگ نہیں بتاؤں گا، لیکن اس کے حوالے سے ایک مومن کی ڈیوٹی آگے کی مجالس میں ڈیٹیل کے ساتھ آئے گی، لیکن ایک حدیث آج سن لیجیے، کتاب وافی کی حدیث. اور حدیث یہ ہے، ایک بڑی تعداد میں آج کل مومنین کربلا کی جانب جا رہے ہیں، بلکہ زائرین کی میجورٹی اکثریت جا چکی، और करबला की जियारत की जो इम्पोर्टेंस और सिग्निफिकेंस है कि वाजिब हज कर लेने के बाद हज से ज्यादा अहमियत करबला की जियारत की बताई गई। लेकिन करबला की जियारत के साथ साथ हमारे आठवें इमाम इमाम अली इब्ने मूसा रज़ा अलैहिस्सलातु वस्सलाम की जियारत, उसके भी इतनी इम्पोर्टेंस और अहमियत है। रिवायतें पढ़िए और मराजे के फतवे देखिए। अब रिवायत जो मैं पढ़ने जा रहा हूं किताबे वाफी की, रिवायत यह है कि जब हम आज करबला या मशहद जाते हैं तो इमाम के रोजे की जियारत करते हैं। 1400 साल पहले, 1300 साल पहले, 1200 साल पहले खुद इमाम मासूम थे, लोग उनकी जियारत के लिए आया करते थे, मगर उनमें आठवें इमाम के हालात ऐसे हैं कि 2 साल के लिए इमाम को मदीना छोड़कर तूस, नेशापुर, मशहद या मर्व वहां पे जाना पड़ा, जिसकी डिटेल बताने की आज की मजलिस में जरूरत नहीं। तो अब हुआ यह कि मदीने वाले जो पहले 24 घंटे इमाम की जियारत किया करते थे, कभी इमाम के घर में, कभी मस्जिद में, कभी बाजार में, कभी जन्नतुल बकी के कब्रिस्तान में, और एकदम से पता चला कि जियारत का ये सिलसिला स्टॉप हो गया। पहले वो उल्टा होता, दुनिया भर के लोग मदीने आते थे इमाम की जियारत करने, और मदीने वाले हर वक्त इमाम की जियारत का चांस हासिल करते, और अब पता चला कि मदीने वालों को ही इमाम की जियारत नहीं मिल रही। चुनांचे मदीने से जायरीन के अक्सर काफिले मशहद या मर्व जाया करते, और वो बहुत डिटेल और बहुत इंपॉर्टेंट रिवायतें। उसमें इमाम ने यह बताया कि हमारे पास आने वाले जव्वार या जायर या जियारत करने वाले की क्वालिटी क्या होना चाहिए, किस तरह आना चाहिए, किस तरह जियारत करना चाहिए, किस तरह वापस जाना चाहिए। ये जुमला याद रखिए कि जब वापस जाओ तो उस वक्त तुम्हें चेंज हो जाना चाहिए, वैसा नहीं होना चाहिए जैसा आते वक्त हो। यह अभी अभी मेरी मजलिस का पहला जुमला बनेगा। मजलिस शुरू हो चुकी है लेकिन अभी मैं टॉपिक पे नहीं। अब रिवायत यह है कि इसी तरह से 2 आदमी मदीने के रहने वाले मोमिन शिया इमाम का कलमा पढ़ने वाले पहले हर वक्त इमाम की जियारत करते थे, अब जियारत नहीं हो रही। दोनों ने प्लान किया कि हम चलकर खुद इमाम के शहर में जहां आजकल इमाम का टेम्परेरी स्टे, वहां जाके इमाम की जियारत करेंगे। और ये चले इमाम की खिदमत में पहुंचे, जोहर की नमाज का टाइम आ गया, नमाज शुरू होने लगी। इमाम ने वो दोनों आदमियों से जो जमात नमाज पढ़ना चाहते थे इमाम के पीछे, इमाम ने उन्हें देखा और पहले आदमी से कहा कि तुम वैसी नमाज पढ़ो जैसी नमाज मैं पढ़ रहा हूं, और दूसरे से कहा कि नहीं, वो नमाज ना पढ़ना कि जो मैं पढ़ रहा हूं, तुम्हें अपनी नमाज कसर करके आधी कर देना। पहले आदमी से ही कहा कि बिल्कुल मुझे फॉलो करो, जैसी नमाज मैं पढ़ रहा हूं वैसी तुम्हें पढ़ना, और दूसरे से कहा कि डोंट फॉलो मी, फॉलो हो करो लेकिन पूरा नहीं, 2 रकत के बाद तुम्हारी नमाज खत्म। अच्छा, शुरू का जुमला, पहला आदमी बड़ा खुश कि इमाम ने मुझे एक हाई स्टेटस दे दिया और ये कहा है कि जैसी मेरी नमाज वैसी तुम्हारी नमाज, मगर फिर इमाम एक्सप्लेन करते हैं और फरमाते हैं कि ये दूसरा आदमी जो है, क्योंकि इसका जियारत का सफर अल्लाह के यहां जायज है, कबूल है, इसलिए इसे नमाज कसो पढ़ना, और तुम्हारा जो जियारत का सफर है यह हराम सफर है, और आराम सफर के अंदर नमाज पूरी होती है, कसर नहीं होती। घबरा के उसने कहा, मौला मैं भी आपकी जियारत के लिए आया, ये भी आपकी जियारत के लिए आया। इमाम ने कहा, देखो दुनिया वालों को, अब वर्डिंग मेरी, दुनिया वालों को तुम धोखा दे सकते हो मगर अल्लाह को और हमें नहीं। तुम असल में आए थे मामून रशीद से मिलने के लिए, एक जालिम बादशाह से। जालिम बादशाह को विजिट करना इस्लाम में हराम, जब तक कि उसमें कोई शरई मसाला न हो, جیسے علی ابن یقین کا واقعہ. امام نے کہا تم اصل میں اس سے ملنے آئے تھے اور تم نے یہ سوچا کہ اسی شہر میں میں بھی ہوں, تو اصل تمہاری انٹینشن تھی اس ظالم سے ملنا, میں ہوں. تم نے کہا کہ امام کی بھی زیارت کر لیں. ظالم سے ملنے والا سفر حرام ہے, گناہ ہے, اس کی سزا الگ ہے, لیکن اس کے اندر نماز قصر نہیں ہوتی ہے, روزہ قصر نہیں ہوتا. یہ بہت ہی مشہور مسئلہ کہ ایسا نہیں ہے کہ آپ ٹریولنگ کریں گے تو نماز روزہ قصر. پہلی کنڈیشن یہ ہے کہ آپ کا سفر ویلڈ ہو. حرام کے سفر میں نماز اور روزہ قصر نہیں ہے. حرام چاہے آدمی ظالم سے ملنے جائے, چاہے آدمی کہیں شراب پینے جا رہا ہو, چاہے آدمی کسی ایسے ڈسکو یا ڈانس کو اٹینڈ کرنے جا رہا ہو جو اسلام کی نگاہ میں حرام ہے, اور ہر ڈسکو ڈانس اسلام میں حرام ہے, اور چاہے بیٹا ہے باپ کو ناراض کر کے عمرے پہ جا رہا ہو, بیوی ہے شوہر کی پرمیشن کے بغیر زیارت پہ جا رہی. کرنٹ ایشوز مولانا, آپ 21st century میں لندن میں بیٹھ کے مجلس پڑھ رہے ہیں, یہ 19th century میں گجرات یا بھاونگر یا ممباسا یا افریقہ کا کوئی گاؤں نہیں ہے. مجھے معلوم ہے میرا ٹاپک, اسی لیے میں نے یہ جملہ جان بوجھ کے کہا. یہ زیارت پہ جا رہی ہے عورت, زیارت. باقی سارے سفر تو چھوڑیے کہ گھومنے پھرنے رشتہ دار سے ملنے جائے, وہ تو ہے ہی آرام اگر شوہر کی پرمیشن کے بغیر, ڈیٹیل آئے گی. تو اب امام نے واضح کیا کہ دو آدمی ایک ساتھ مدینے سے چلے اور دونوں میرے گھر میں آئے اور دونوں نماز پڑھ رہے ہیں, اس کی نماز اس سے الگ ہوگی. اب وہاں پہ ایک بہت اہم ٹیکنیکل مسئلہ, مگر اسی طرح سے مراجع کے فتوے روزے میں بھی, حج میں بھی, خمس میں بھی اور نماز میں بھی کہیں کہیں ایسے ڈفرینسز ہیں کہ دو نماز پڑھنے والے ایک کا طریقہ الگ ہو سکتا ہے دوسرے سے. اور آگے بڑھئے, جو جملہ مجھے اصل میں آج کہنا تھا, نماز پڑھانے والے کی نماز ہو سکتا ہے کہ الگ ہو اور جو پیچھے نماز پڑھ رہے ہیں ان کی نماز الگ ہو. تو کبھی اگر ایسا ان یوژول نماز کے اندر کوئی طریقہ آپ کو نظر آئے کہ آپ ہیں آغا سیستانی کی تقلید میں, مثلا میں آغا سیستانی کی تقلید میں تو ہوں لیکن واجب ہے میرے اوپر کہ میں آغا محسن حکیم یا آغا خوئی کے فتوے پہ عمل کروں. اس میں پینڈورا باکس نہیں کھولنا چاہتا, اس جملے کے ڈیٹیل میں نہیں جانا چاہتا. جن کو مسئلہ معلوم ہے وہ سمجھ گئے, باقی لوگوں کے لیے یہ 5 منٹ ایک طرح کا ویسٹیج آف ٹائم تھا. لیکن اصل میں 5 منٹ پہلے ممبر پہ آ گیا, میں نے یہ وضاحت کر دی کہ وہ جو اصول چاند کا, وہ خالی چاند کا نہیں, چاند میں, وضو میں, غسل میں, غسل, وضو, نماز, حج, خمس, تمام واجبات میں وہ مسئلہ چلتا ہے. تو بہرحال جہاں پہ آپ کا اپنا پرسنل مسئلہ ہو, آپ نماز پڑھ رہے ہیں تو ایک ہی طریقے سے پڑھیں گے, لیکن کبھی کبھار ایسا انٹریکشن ہو جاتا کہ امام جماعت کی نماز آپ کو ذرا ڈفرینٹ لگی, تو بس یہ ایک بات کا خیال کیجئے گا اور یہیں سے مجھے بات کو آگے بڑھانا. اور وہ یہ کہ جبرائیل کا جو 10th اور last وزٹ ہوگا, 10th اور last, وہ اسی لیے تو ہوگا کہ دنیا سے ایمان کو لے جانا. بلکہ جبرائیل کا جملہ یہ نہیں تھا میں دنیا سے ایمان لے جاؤں, جبرائیل کا جملہ تھا میں مومنوں سے ان کا ایمان لے جاؤں, کیونکہ مومن کے پاس سب سے بیکار چیز آخری زمانے میں ایمان ہوگا. وہ بھی چونکہ وہ مومن گھر میں پیدا ہوا, اس کے پیرنٹس مومن تھے, گھر بیٹھے وہ ایمان اس کو مل گیا, ورنہ شاید اس کو اس ایمان کی ضرورت بھی نہیں تھی. اب کیا کریں, باپ کافر نہیں بنا تھا تو باپ کی وجہ سے مجبوراً ہمیں بھی کلمہ پڑھ کے مومن بننا پڑا. چوائس ہمارا نہیں ہے, ہم نے کونے میں اٹھا کے اس باپ کو بھی ڈال دیا اور اس ایمان کو بھی ڈال دیا جو ہم نے اپنی محنت سے, اپنی ریسرچ سے, اپنی کوشش سے, اپنے دل کی گہرائی سے قبول نہیں کیا ہے. ایک طرح سے انہیریٹنس میں ہم کو ملا, ہماری نگاہ میں اس کی زیادہ اہمیت نہیں ہے. ہر جگہ ایکسیپشنز ہوتے ہیں ورنہ دنیا قیامت آ جائے, لیکن بات میجورٹی کی ہو رہی ہے. اب جبرائیل دیکھ رہے کہ سب سے قیمتی چیز ایمان اتنا قیمتی ہے کہ کل میری مجلس کے آخری جملے, ایمان اتنا قیمتی ہے اس کی ویلیو پہچانیے, جس کے لیے اکبر قربان, جس کے لیے اصغر قربان, جس کے لیے حسین قربان, جس کے لیے زینب کی چادر قربان. جبرائیل کو پتا ہے کہ یہ ایمان کتنا ویلیو رکھتا ہے, وہ لے کے جا رہے. لیکن یہ والا میسج कि आखिरी जमाने में लोग अपना ईमान खोएंगे, ये 10 मरतबा जिब्राइल आएंगे और आखिर में ईमान ले जाएंगे। अलबत्ता उसके बाद जिब्राइल का एक 11th विजिट भी होगा, और वो कब होगा? वो उस वक्त होगा। 10th विजिट में क्या था? ईमान ले गए। 11th विजिट में क्या है? कुल्ले ईमान का वारिस बेटा जब मक्के में जाहिर होगा ताकि सारी दुनिया को मोमिन बनाए, तो आवाज भी जिब्राइल देंगे और सबसे पहले हाथ पर बैत भी जिब्राइल करेंगे। वो कुल ईमान का वारिस वो हमारे जमाने का इमाम। 11th विजिट जो जिब्राइल का है वो इमाम जमाना के साथ है। इमाम इसी दुनिया में जहां है वहां से मक्का आएंगे। जिब्राइल आसमान से उतर के मक्के में आएंगे। जिब्राइल को पता है कि अब वो आ गया जो ये बताने वाला है कि ईमान कहते किसे है, और कुल्ले ईमान के बेटे से बेहतर ईमान की वैल्यू कोई नहीं बता सकता। वो तो इंशाल्लाह एक दो मजलिसों के बाद ये चीज आएगी, ये भी एक टॉपिक है मेरा। लेकिन अभी बात यह है कि जिब्राइल जो ईमान ले जाएंगे, तो मौला ने बहुत पहले नहजुल बलागा की हदीसों में से एक हदीस, मौला ने बहुत पहले यह इरशाद फरमा दिया 1400 साल पहले कि जब ईमान जाएगा तो किस तरह से जाएगा, तरीका इमाम ने बताया। मौला की हदीस है, आखिरी जमाने की निशानियां, साइंस ऑफ जुहूर। और यह भी बहुत ही एक इंटरेस्टिंग और इंपॉर्टेंट सवाल कि मौला का जमाना तो आखिरी जमाना नहीं है, पहला जमाना। उस वक्त आखिर मौला को क्या जरूरत पड़ी कि पहले जमाने में आखिरी जमाने के हालात बता रहे हैं? बहुत इंपॉर्टेंट एक सवाल, क्योंकि हमारे पास मोर देन 500 अहादीस जुहूर इमाम की, और साइंस ऑफ जुहूर मोर देन 500 खुद इमाम अली से नकल की गई, खुद इमाम अली, बल्कि इवन नहजुल बलागा में खुद में उनमें से एक हदीस जिसमें इमाम यह फरमा रहे हैं कि आखिरी जमाने में शराबें बहुत पी जाएंगी। वो तो हर दौर में पी गई। यजीद को छोटा मोटा शराबी था, आज बड़े से बड़े चैंपियन को ले आइए, यजीद के सामने नहीं ठहर सकता। और यजीद तो अपनी जगह है, यजीद से पहले और यजीद के बाद भी बहुत शराब पी गई है। बाकायदा स्विमिंग पूल बनाए गए थे जो शराब से भरे होते थे। बाकायदा मुसलमान हाकिम जो अपने आप को खलीफा कहता है, आई एम द सक्सेसर ऑफ प्रॉफिट मोहम्मद, वो ये ऐलान करता है कि मैं खाने काबा हज के लिए जा रहा हूं, काबे की छत पे बैठ के शराब पीऊंगा। और मुसलमान उसको खलीफा मान रहे हैं, उसके खिलाफ कोई अपराइजिंग नहीं होती, वो तो रास्ते में मर गया, अलग बात है। तो खुलासा ये है कि शराब तो पहले भी पी गई। मौला नहजुल बलागा में फरमा रहे हैं पहले जमाने की शराब और आखिरी जमाने की शराब में एक फर्क होगा। पहले जमाने में शराब पी जाती है शराब समझ के, आखिरी जमाने में शराब को पहले हलाल किया जाएगा और उसके बाद ये शराब पी जाएगी। कैसे हलाल किया जाएगा ये आज का टॉपिक नहीं है, वरना आज की मजलिस शुरू होने से पहले ही टाइम पूरा हो जाएगा। इंशाल्लाह मौका मिला तो बाद में ये चीज आएगी, क्योंकि ये सबसे बड़ा आज का करंट इशू है। जो एक आयत कुरान की सही नहीं पढ़ सकता है, जो एक हदीस इमाम की चेक नहीं कर सकता है कि इसके रावी ऑथेंटिक हैं कि वीक हैं, वो आगे आके फतवा दे रहा है ये हलाल वो हराम। उसे ये अथॉरिटी मिल गई है कि मिंबर पे बैठ के भी लोगों को मिसगाइड करे। तो खैर ये आगे टॉपिक आएगा करंट इश्यूज, ये भी एक बहुत ही बर्निंग इश्यू कि हम जिसके पीछे नमाज पढ़ते हैं उसे तो फिर भी थोड़ा चेक कर लेते हैं कि कैसा है, लेकिन जिसका लेक्चर सुनते हैं उसके बारे में हमारे पास कोई उसका बैकग्राउंड नॉलेज नहीं होती। तो अब शराब पहले हलाल की जाएगी, कौन हलाल करेंगे? यही सो कॉल्ड स्कॉलर, और उसके बाद ये शराब पी जाएगी। और इमाम फरमाते हैं नहजुल बलागा में आखिरी जमाने में इंटरेस्ट बहुत ज्यादा कॉमन होगा। इंटरेस्ट हर दौर में लिया गया, लेकिन पहले जमाने के इंटरेस्ट और आखिरी जमाने के इंटरेस्ट में फर्क यह है कि पहले जमाने में इंटरेस्ट लिया और दिया जाता था, और वो ये कहता था कि हलाल हराम की बहस छोड़, आखिरी जमाने में पहले इसे हलाल किया जाएगा और उसके बाद फिर ये इंटरेस्ट को लिया जाएगा। और मौला की हदीस, अब मैं यहां पे जरा सा कंफ्यूज हो गया हूं, تین چیزیں نہج البلاغہ میں مولا نے بتائیں اور چار چیزیں پیغمبر نے بتائیں. اب یہاں پہ میں کنفیوز ہو گیا ہوں کہ مولا کی حدیث میں تیسری چیز کیا, پیغمبر کی حدیث میں تیسری چیز تھی برائبری اور رشوت. پہلے زمانے میں بھی رشوت لی گئی اور آخری زمانے میں بھی. پہلے زمانے میں رشوت کو رشوت سمجھ کے لیتے, آخری زمانے میں رشوت کو حلال بنائیں گے اور اس کے بعد لیں گے. اور چوتھی چیز, یہ چار میں سے تین مولا کی حدیث میں, اور چوتھی چیز گانا, سانگس, میوزک کو ہم نہیں کہہ سکتے اس لیے کہ 50% میوزک حلال ہے اور 50% حرام, لیکن سنگنگ وہ تو اسلام میں ٹوٹلی حرام تو آخری زمانے میں بہت کامن ہوگی. مگر وہ تو یزید بھی اپنے دربار میں سنگر کو بٹھا کے کہتا ہے کہ بار بار گانا گاؤ اس لیے کہ میرے کان نجس ہو گئے. اور کس چیز سے نجس ہو گئے؟ اذان کی آواز اور قرآن کی تلاوت سے. تمہارے سانگ ہیں جو میرے کان کو کلین کریں گے. مگر پہلے اور آخری زمانے میں فرق یہ ہے کہ آخری زمانے میں پہلے اس گناہ کبیرہ کو حلال کیا جائے گا, کسی طرح سے جسٹیفائی کیا جائے گا اور پھر لوگ کریں گے. اب پیغمبر نے چار ایگزامپل دی, نہج البلاغہ میں مولا نے تین ایگزامپل دی, مگر یہ چار اور تین کا پرابلم نہیں ہے. یہ آخری زمانے کے مومنوں کی مینٹلٹی بتائی جا رہی ہے کہ ہر حرام خدا کو حلال کرنے کی کوشش کی جائے گی. اور ہر آدمی چاہے قرآن جانتا ہو کہ نہ جانتا ہو, حدیث کی نالج ہو کہ نالج نہ ہو, کہیں نہ کہیں سے کھڑا ہو کر ہر حرام کے لیے کوئی جسٹیفیکیشن لے کر آئے گا اور اس کو حلال کرے گا. آج کل سب سے زیادہ یہ کام انٹرنیٹ کر رہا, لیکن انٹرنیٹ پہ کچھ بات ہو گئی ہے, کچھ بعد میں ہوگی. اب مولا نہج البلاغہ میں ارشاد فرماتے ہیں جب یہ ماحول بنے اس کا ریزلٹ کیا نکلے گا. پہلے اس کا ریزلٹ دیکھ لیجیے. اس کا ریزلٹ کیا نکلے گا کہ پیور مومن, پوائس مومن, متقی مومن کنفیوز ہوگا. کنفیوژن کریٹ کرنا یہ آخری زمانے کی سب سے بڑی نشانی ہے. بھائی جس کا اپنا ویسٹڈ انٹرسٹ ہے اسلام سے وہ پلے کر رہا ہے, حلال و حرام کر رہا ہے, وہ کنفیوز نہیں, وہ ایک ہڈن ایجنڈا لے کے ہماری قوم میں آیا ہوا. اور جو علماء ہیں, مجتہدین ہیں اور اویئر قسم کے مومنین ہیں, ان کو بھی پتا ہے کہ کیا رائٹ ہے اور کیا رانگ. پرابلم ہوگا کہ جو میجورٹی ہماری جو بیچارے ہیں بڑے پوائس مومن ہیں, نالج اتنی نہیں, وہ کنفیوز. یہ صحیح کہہ رہا ہے کہ وہ صحیح کہہ رہا ہے؟ اس کی دلیل بھی بہت زیادہ اچھی لگ رہی ہے, اپیلنگ. جو پہلے دن سے میں کہہ رہا ہوں کہ باطل, جھوٹ, کھوٹ, یہ بڑے اٹریکٹیو اور اپیلنگ سلوگن لے کے آتے ہیں, باتیں آپ کو بڑی اچھی لگیں گی. مثلا ایک مسئلہ ہے نجاسات کی فہرست, کافر نجس, لیکن اب اس کے حوالے سے اتنی اپیلنگ قسم کی دلیلیں آپ کو دی جائیں گی. وائٹس پاسبل کہ ایک انسان, ایک ہیومن بینگ, اشرف المخلوقات اور اس کو اسلام نجس کرے؟ اس طرح سے بات کی جائے گی کہ ہماری یوتھ جو میری مجالس میں تو آتے ہی نہیں ہے, لیکن میں بتا رہا ہوں پرابلم کہ آخری زمانے کا سب سے بڑا پرابلم چار چیزیں حلال و حرام نہیں, تین چیزیں حلال و حرام نہیں ہیں. یہ بتا رہے ہیں کہ امام طریقہ یہ ہوگا کہ اتنا مس گائڈ کرنے والے لوگ تمہارے درمیان ہوں گے کہ ایک سیدھا سادہ سمپل مومن تو کنفیوز ہو کے بیٹھے گا. وہ یہ بھی نہیں چاہے گا کہ اللہ کے اگینسٹ جائے, مگر یہ بھی اس کو پتا نہیں چلے گا کہ صحیح اسلام کیا ہے اور صحیح شریعت کیا ہے. یہاں پہ مرجع کی اہمیت سامنے آتی, مگر سب سے پہلے یہ لوگ مرجع ہی کو ویک کریں گے, سب سے پہلے یہ لوگ مرجع ہی کے اگینسٹ پروپیگنڈا کریں گے کہ جو ذرا سا مومن کو پروٹیکشن دے سکتا ہے اسی کو اتنا ویک کر دو سوسائٹی کے اندر. بعد میں یہ چیزیں ڈیٹیل سے آئیں گی, ابھی تو میں کہہ رہا ہوں کہ ان سب کے بعد امام ایک جملہ فرماتے ہیں. جبرائیل کا جملہ امام علی کے جملے کے ساتھ ملا کے میسج کمپلیٹ ہوگا. جبرائیل نے کہا کہ میں مومنوں کا ایمان لے جاؤں گا. اس سے یہ نہ سمجھیے کہ سارے مومن اپنے آپ کو کافر ڈکلیئر کریں گے, بھائی ایمان چلا گیا آج ہم کافر ہو گئے. نہیں, جو طریقہ ہوگا وہ یہ کہ مولا کہتے ہیں لا یبقى من الاسلام الا اسمه ولا من القرآن الا رسمه. نہج البلاغہ کے آخر میں مولا کی حدیث شارٹ اور اتنی سمپل کہ ہر آدمی याद भी कर सकता है और उसके मीनिंग भी समझ में आ रहे हैं कि आखिरी जमाने में इस्लाम बाकी नहीं रहेगा, सिर्फ नाम होगा इस्लाम का। तो जिब्राइल जब ईमान लेके जाएगा तो ऐसा नहीं है कि हम अपना नाम चेंज करके काफिरों जैसा रख लेंगे, ऐसा नहीं है कि हम ये लोगों से कहेंगे कि आज से हम काफिर हो गए। ईमान जाएगा, इस्लाम जाएगा, लेकिन नाम जरूर रहेगा। नाम हमारा मुसलमानों जैसा होगा, नाम हमारा मोमिनों जैसा होगा, लेकिन खाली नाम होगा, बाकी ना इस्लाम हमारे घर में होगा ना ईमान हमारे घर में। ये जिब्राइल का 10th विजिट है। और इसी के अंदर एक बात मैंने अर्ज कर दी कि ये उस वक्त होगा जब हमारे यूथ को खास तौर पर टारगेट करके कंफ्यूज किया जाएगा, लेकिन इसमें बूढ़े भी कम नहीं होंगे, उन्हें भी कंफ्यूज किया जाएगा, हर आदमी परेशान होगा। बल्कि जैसे बुजुर्ग हैं, एजेड लोग, मुझ जैसे या मेरी एज के करीब करीब, वो सोचेंगे कि क्या वो बात सही थी जो हम दारुसलाम में आज से 25 साल पहले सुनते थे, या ये बात सही है कि जो आज हमको बताई जा रही, क्या वो बात सही थी जो आज से 40 साल पहले हमने कराची में सुनी, या ये बात सही है कि जो आजकल बताई जा रही। इतना वो कंफ्यूज होगा, उसकी समझ में नहीं आएगा आज तक तो मैं कुछ और सुनता आ रहा हूं। मसलन एक छोटी सी एग्जाम्पल देता हूं, अगर इस एग्जाम्पल का टाइम गुजर गए, अब अल्हम्दुलिल्लाह हमारी कौम दोबारा इस कंफ्यूजन से निकल आई, और ये कंफ्यूजन भी बहुत थोड़ी देर के लिए था और सबके लिए नहीं था। मसलन एंटी आजादारी प्रोपेगेंडा कितना शुरू हो गया था पिछले 20 साल से, और उसके अंदर एंटी आजादारी में ये चीजें आ गई थी कि नहीं आई थी, ये क्या आलम नऊज़ बिल्लाह, ये क्या ताबूत, ये क्या मेहंदी, ये क्या गर्जना, इन चीजों की क्या जरूरत, और फिर अगला स्टेज था कि मातम की क्या जरूरत। बहुत हो गया, हम का बयान खत्म, इसके बाद जियारत और अपने घर जाओ। और वाकान इस किस्म का पॉइजन हमारी कौम में पहुंचाने वाले ऐसी दलीलें लेके आते थे, ऐसे आर्गुमेंट उनके पास होते थे, और ऐसी अपीलिंग शुगर कोटेड वो डिबेट करते थे कि बहुत से लोग कंफ्यूज हो गए थे, हमारे बहुत से यूथ और बुजुर्ग भी ये सोचते थे कि क्या ये सही है जो आज कहा जा रहा, या वो सही है कि जो हमने आज से 40 साल पहले मसलन मुंबासा में देखा और सुना था। हमारी माँ, हमारी नानी, हमारी दादी किस तरह से अदादारी का इंतजाम करती थी, क्या वो सही है कि ये सही है। एक आया था कन्फ्यूजन, अल्हम्दुलिल्लाह बहुत टेम्परेरी फेज के लिए था और बहुत कम लोगों के लिए था, लेकिन था। अब मैंने मसलन स्क्वायर मोर में 2 दिन से मैं देख रहा हूं ये हुज्जत इमाम बारगाह किस अंदाज से मातम हो रहा, और किस तरह से वाकई विलिंगली लोग इसमें पार्टिसिपेट कर रहे हैं, जिसमें बूढ़े भी हैं और बच्चे भी हैं। मगर ये तो खाली मैंने एक एग्जाम्पल इसलिए दी कि ये आपने अभी अभी रिसेंट देखा कि आप खुद कंफ्यूज कि आज वाली बात सही है 40 साल पहले वाली बात सही है। उस अंदाज से इस्लाम की हर चीज को इस तरह से पेश किया जाएगा कि अच्छा मोमिन, प्योर मोमिन, पॉयस मोमिन, जिसके पास अपना कोई हिडन एजेंडा नहीं है, वो कंफ्यूज हो जाएगा, उसका ईमान जो उसके दिल में है कहेगा कि यह गलत, मगर स्पीकर जो है वो इतने अच्छे अंदाज से गलत बात को पेश करेगा कि वो कंफ्यूज होगा, बात तो बिल्कुल ठीक कह रहा मगज में आ रही, और उसका दिल कह रहा होगा जो उसके वालिदैन ने उसको ईमान जेनेटिक्स के जरिए से मुंतकिल किया, वो कह रहा होगा कि नहीं बात गलत। यानी इसे हम उर्दू में तो एक टर्म इस्तेमाल होती है, मुझे नहीं पता अंग्रेजी में कैसे कहेंगे, उसका दिल यानी उसकी मोहब्बत अहले बैत कह रही होगी कि बात गलत, और उसका दिमाग कह रहा होगा बात सही, क्योंकि आर्गुमेंट ऐसा होगा ना, डिबेट ऐसी की जाएगी ना। जैसे सुप्रीम के मैदान में जब कुरान लाया गया तो कितनी अट्रैक्टिव बात थी कि कुरान के जरिए फैसला करो, उस अंदाज की बात। यह आखिरी जमाने की सबसे अहम निशानी है। आखिरी जमाने की निशानी यह नहीं है कि सुफियानी कतलेआम करेगा, आखिरी जमाने की निशानी यह नहीं है कि सुनामी आएगा, आखिरी जमाने की निशानी यह नहीं है कि लोग भूख की वजह से मरेंगे, आखिरी जमाने की एक्चुअल निशानी यह नहीं है कि दुनिया में ब्लडशेड होगा, ये सब निशानियां, लेकिन असल निशानी कन्फ्यूजन। और जहां कन्फ्यूजन आता है तो उसके लिए दज्जाल होना जरूरी है, और ये बात इंशाल्लाह आगे के मजालिस में आएगी। आज तो मैं कुछ और कहना चाह रहा था, एक छोटी सी बात को एक्सप्लेन करते हुए मैं इन एडवांस बाप की मजलिसों की कुछ बात आज पड़ गया, बहरहाल ये जहन में रखिएगा, ये सारी चीजें हमारे टॉपिक के अंदर, मैं टॉपिक से नहीं हटाऊं, अलबत्ता सीक्वेंस जरा सी बिगड़ गई थी। अब आइए असल सीक्वेंस पे। मौला ने कहा कि इस्लाम का नाम होगा, आज भी 1 बिलियन आदमी मुसलमान, वो अपने आप को कहते हैं वी आर मुस्लिम, नाम होगा एक्चुअल इस्लाम नहीं होगा, एक्चुअल ईमान नहीं होगा, वो जिब्राइल लेकर गया। और यही वो खतरा जो रब्बना ला तुज़िग़ क़ुलूबना बादा इज़ हदैतना की आयत में, यही वो खतरा है जो इहदिना सिरातल मुस्तकीम, ये जो आप अलम के सूरे में पढ़ते हैं, मैं उस तरफ डिटेल में नहीं जा रहा हूं। हमारे यहां एक दुआ पढ़ी जाती है जिसका नाम है दुआए अदीला, और दुआए अदीला बहुत इंपॉर्टेंट दुआ, और इमाम मासूम ने कहा भी है कि आखिरी वक्त में जब मलकुल मौत तुम्हारे करीब आता तो शैतान भी तुम्हारे करीब आता, दोनों एक वक्त में आते हैं, इधर से मलकुल मौत आया उधर से शैतान आया। मलकुल मौत ये चाहता कि तुम्हारी रूह इस तरह से निकाले कि ईमान तुम्हारा बच जाए और रूह लेके वो जाए, और शैतान ये चाहता है कि रूह निकलने से पहले लास्ट मोमेंट में तुम्हारा ईमान तुमसे छीन ले। अब इमाम ने कहा दुआए अदीला पढ़ा करो, यारे को मालूम कौन मोमिन दुआए अदीला नहीं जानता। उसी अंदाज से मासूमीन ने कहा कि आखिरी जमाने में दुआए अदीला है हर जमाने की दुआ, और दुआए अदीला का बैकग्राउंड आपने सुना कि पहले वाले जमाने में ईमान को खतरा होता था आखिरी वक्त में जब मौत आती थी, लेकिन आखिरी जमाने में ईमान हर मिनट खतरे में है, तो आखिरी जमाने में दुआए अदीला खाली मौत की वजह से नहीं पढ़ना है, हर रोजाना पढ़ना, हर सुबह शाम तुम्हारा ईमान खतरे में है, और ये भी मौला ने फरमाया। तो रावी ने कहा था मौला तो फिर अपने ईमान को कैसे बचाएं, इमाम ने कहा ना वो दुआ पढ़ा करो, या अल्लाह या रहमान या रहीम या मुकल्लिबल कुलूब सब्बित कल्बी अला दीनिक, ये वो दुआए अदीला है जो मौत के हवाले से नहीं बताई गई, मौत वाली दुआए अदीला को रजीद बिल्ला रब्बा व बे मोहम्मद नबिया, वो दुआए अदीला मौत के वक्त आपके ईमान को बचाती है, और ये या अल्लाह या रहमान या रहीम या मुकल्लिबल कुलूब सब्बित कल्बी अला दीनिक, ये दुआए अदीला है जो आखिरी जमाने में हर हर मिनट आपके ईमान को बचाती है, क्योंकि आखिरी जमाने में हर मिनट ईमान खतरे में है। लेकिन अब इससे आगे बात कीजिए, और वो ये कि जब ईमान हर वक्त खतरे में, तो फिर इसके लिए अल्लाह और रसूल की जानिब से हमारे लिए कोई रहमत भी है कि नहीं है। जी हां, बहुत इंपॉर्टेंट एक रिवायत, और इस रिवायत में 25 चीजें बयान की गई जो अल्लाह का एक गिफ्ट है मुसलमानों के लिए, ताकि आखिरी जमाने में वो अपने ईमान को आसानी से बचा ले। कल हदीस में 10 पॉइंट्स बताते हुए मैं इतना ज्यादा खुद भूल गया था घड़ी को देखना कि जरा से मजलिस बंदी हो गई, आज 25 पॉइंट है और आज कंप्लीट नहीं होंगे, इसलिए थोड़ा थोड़ा करके मैं बताऊंगा। और एक रिक्वेस्ट, कल की मजलिस तो एक मुसलसल मजलिस थी, बाद में लोगों ने कहा कि मौलाना ये हदीस हमने फुला से सुनी, और ये हदीस हमने फुला से सुनी, और ये हदीस हमने फुला से सुनी, मुख्तलिफ उलमा के नाम आ रहे हैं, बल्कि बाद ने कहा मौलाना आपने फुला की मजलिस की शायद कॉपी की, और आपने फुला मजलिस की हदीस असल में छोटे इमाम की, सबने वहीं से सुनी है, सबने वहीं से पढ़ी, हर एक का स्टाइल अलग है। तो आज की हदीस जो शुरू होगी, अगर ये भी आप पहले बहुत सुन चुके हैं बहुत, तो मुझे बता दीजिएगा, क्योंकि आज सिर्फ दो ही बातें आएंगी, फिर मैं 23 बातें बताऊं ही नहीं, क्यों मैं आपका टाइम वेस्ट करूं। लेकिन वो 25 बातें जो मेरे सवाल का जवाब, और वो ये कि जब जिब्राइल ईमान ले जाएगा और मौला ने कहा कि आखिरी जमाने में दुआए अदीला पढ़ा करो जो दुआए खरीक कहलाती है, ये तुम्हारे ईमान को बचाएगी, और ये भी बता दिया कि आखिरी जमाने का ईमान किस तरह से जाएगा कि नाम रहेगा बस, खाली नाम होगा, बाकी और कुछ नहीं होगा, बॉटल वही है, पैकिंग वही है, लेकिन एम्प्टी है, अंदर कुछ भी नहीं। तो अब आखिर किस तरह से इस ईमान को बचाया जाए, अल्लाह और रसूल जब प्रॉब्लम को जानते हैं तो उसका सलूशन भी दिया, और वो सलूशन बयान करते हुए एक बात ये मैं कह दूं कि आखिरी जमाने में ईमान इसलिए भी जाएगा कि हर आदमी ये समझेगा कि मेरा जमाना जो है
وہ رسول اللہ اور امام کے زمانے سے ڈفرینٹ، وہ تو ہے، مگر اس ڈفرینٹ کا وہ نتیجہ کیا نکالے گا؟ وہ نتیجہ نکالے گا پس وہ اسلام جو رسول اللہ کے زمانے میں تھا یہ آج کے کام کا اسلام نہیں، وہ شریعت جو شہر مدینہ اور کوفہ کے لیے آئی تھی آج لندن میں چل سکتی، آج نیو یارک میں چل سکتی ہے؟ یعنی جو خطرہ ہے ایمان چلا جائے گا وہ شروع کہاں سے ہوگا، اسٹارٹ کہاں سے ہوگا؟ اسٹارٹ یہاں سے ہوگا کہ جب کسی نوجوان کی زبان پہ یہ جملہ آ جائے، جب کسی بوڑھے کے دل میں یہ خیال آ جائے، جب کسی عورت کے دل میں یہ شک آ جائے کہ کیا 1400 سال پہلے کا اسلام آج چل سکتا، اور کیا وہ جو پریمیٹیو لائف تھی مدینے اور کوفے کی، کیا اس کی شریعت آج کے نیو یارک اور ٹوکیو اور لندن کے اندر فیزیبل ہے یا پریکٹیکل ہے؟ بھائی جب یہاں تک کہا جا رہا ہے، دیکھیں آج کرنٹ ایشوز میں سب سے بڑا مسئلہ یہ کہ آج ہمیں ایک نیا اسلام چاہیے، وہ اسلام ہمیں نہیں چاہیے جو رسول اللہ لے کر آئے، ہمیں آج ایک نئی شریعت چاہیے، ہمیں آج ایک نیا ورژن چاہیے ہے دین کا، ہمارے اختیار میں ہو تو جیسے بائبل میں ہر زمانے کے اعتبار سے امینڈمنٹ کیے گئے، ہمیں قرآن میں بھی امینڈمنٹ کرنا، قرآن کی ہر آیت آج کے زمانے میں پریکٹیکل نہیں ہے، جب یہ خیال دل میں آ جائے، اور یہ خیال کس طرح آتا؟ دو طرح سے آتا، ایک ڈائریکٹ شیطان اٹیک کرتا، تو آج لوگ کہتے بھی ہیں مولانا یہ اسلام بہت آؤٹ ڈیٹڈ، مولانا یہ شریعت بہت پرانی، اور کبھی دوسرے انداز سے یہ بات کہی جاتی، اور وہ یہ کہ مولانا ٹھیک ہے یہ قرآن یہ اسلام یہ شریعت ٹھیک، لیکن یہ انڈیا ہے، پاکستان ہے، ایران ہے، عراق ہے، سعودی عرب، یہ جو تھرڈ ورلڈ غریب قسم کے ممالک، میں وہ تو بھول ہی گیا جس کی میجورٹی میرے سامنے ہے، یہ مولانا یہ ممباسا ہے، یہ دارالسلام ہے، یہ لنڈی ہے، یہ سونگیا ہے، یہ موازا ہے، یہ کمپالا ہے، وہاں کے لیے ٹھیک، لیکن کیا آپ یہ سوچ سکتے کہ وہاں والی شریعت یہاں لندن میں بھی چلے گی؟ اور لندن تو پھر بھی بہت پیچھے رہ گیا، بات تو نیو یارک کو ٹوکیو کی ہوتی، اور اسی کو دوسرے انداز سے بیان کیا جائے، یہ تو ہو گیا ڈائریکٹ اٹیک، ایک ہوتا ہے انڈائریکٹ اٹیک، کیا کہا جائے؟ کہا جائے کہ مولانا ہم ویسٹ میں رہتے ہیں، اب اصل جملہ یہ ہے کہ ویسٹ کے لیے ہم کو الگ اسلام چاہیے، دو اسلام ہونے چاہیے، ایک ایسٹ کے لیے اور ایک ویسٹ کے لیے، ہم ویسٹ میں رہتے ہیں، ہمیں شریعت کا نیا ورژن چاہیے، یہ ہے ڈائریکٹ اسلام پر اعتراض، اور ایک یہی بات کسی اور انداز سے کہی جاتی، وہ دوسرا حصہ ہی کیا کہ مولانا ٹھیک ہے یہ قرآن یہ اسلام یہ شریعت ٹھیک ہے، مگر آج نجف اور قم میں بیٹھنے والا مرجع ہمارے پرابلم کو نہیں سمجھتا، تو آج ہمیں دو طرح کے مرجع چاہیے، ایک وہ چاہیے جو نجف اور قم میں ہیں، جن کی ہم زیارت کریں، جن کے ہاتھوں کو اس طرح بوسا دے جیسے لوگ پوپ کو دے کے آتے ہیں بس، مگر ویسٹ کے لیے ہم کو دوسرے انداز کا مرجع چاہیے، یہاں کا لوکل مرجع ہونا چاہیے، اب یہ والی بات اس میں اسلام پر کوئی اٹیک نہیں ہے، اس میں قرآن پہ کوئی اٹیک نہیں ہے، اس میں شریعت پہ کوئی اٹیک نہیں ہے، لیکن دونوں باتیں ایک ہی ہیں، بھائی بہت مشہور واقعہ ہے نا، شاید ہارون رشید کا ہے چاہے کسی اور بادشاہ کا، جس کا بھی ہو، اس میں بادشاہ کے نام کی اہمیت نہیں ہے، وہ یہ ہے کہ اس نے ایک سپنا دیکھا، ڈریم، خواب، اور اگلے دن صبح دربار میں اپنے سارے ایڈوائزرز کو بلائے اور کہا کہ اس کا انٹرپریٹیشن کرو، ایک بار پہلا آدمی آگے بڑھا، خواب اتنا کلیئر تھا، اس کا انٹرپریٹیشن جو تھا اس میں سوچنے کی ضرورت بھی نہیں، خواب اس نے یہ دیکھا کہ میں رات کو سپنے میں، ڈریم، میرے سارے دانت ٹوٹ کے گر گئے، اب یہ تھوڑا بہت اس کو جانتے ہیں، پہلے لوگ اس کو نان سینس سمجھتے تھے، اب آپ کو انٹرنیٹ پہ پوری سائٹس ملیں گے جس میں ڈریم کا انٹرپریٹیشن بتایا جاتا، تو یہ والا جو سپنا یا خواب ہے کہ دانت ٹوٹ گئے، بہت ہی کلیئر میسج، اگلی صبح ایڈوائزر کو بلایا، پہلے سے پوچھا بتاؤ میں نے خواب دیکھا اس کا مطلب کیا، کہا اس کا مطلب یہ کہ آپ کی ساری فیملی ون بائی ون آپ کے سامنے مر جائے گی، اب یہ ویسٹ والے اتنا نہیں سمجھیں، لیکن پرانے حساب سے یہ قسم کی بد دعا ہے، ये कहा जा रहा है कि आप इतने मनहूस और अनलकी है अपनी फैमिली के लिए कि सब तो खा जाएंगे, सब लोग आपके सामने मर जाएंगे। यानी एक बुरा जुमला माना जाएगा, ये एक ऑफेंस माना जाएगा किसी के बारे में। बादशाह गुस्से में आ गए, पुराना जमाना था, तलवार निकाल के गर्दन उड़ा दी। मेरे बारे में ये कह रहे हैं कि मैं अपनी सारी फैमिली को खा जाऊंगा। दूसरे को बुलाए, कहा बताओ मैंने जो ख्वाब और सपना देखा इसका मतलब क्या। अच्छा मतलब तो वही है जो पहले वाले ने कहा, इंटरप्रिटेशन तो वही है, लेकिन उसने देखा कि इसकी गर्दन कट गई। चुनाचे वही बात उसने दूसरे अंदाज से कही, कहा कि इस ख्वाब का मतलब यह है कि पूरी फैमिली में आपकी उम्र सबसे ज्यादा होगी, आपको अल्लाह सबसे ज्यादा तवील उम्र देगा। लंबी उम्र दुआ होती है, पहला जुमला बद्दुआ है, दूसरा जुमला दुआ है, मतलब दोनों का एक है, सिर्फ अंदाज अलग अलग है। तो बादशाह इतना खुश हुआ, ये मुझे तूल उम्र की दुआ दे रहा, ये मेरी जिंदगी लंबी होने की दुआ दे रहा। हुई अहीरे और मोतियों से उसका मुंह भर दिया। लेकिन बात यह है कि कभी कभार एक ही मैसेज है, किसी ने कह दिया मौलाना कुरान नहीं चलेगा आज लंदन में, मौलाना ये शरीयत नहीं चलेगी आज न्यूयॉर्क में, मौलाना इस्लाम का ये वर्जन नहीं चलेगा आज वेस्ट के अंदर। ये डायरेक्ट अटैक। दूसरे ने ये नहीं कहा, लेकिन बात वही कही कि नहीं मौलाना आज के जो हमारे मराजे हैं ना, ये वेस्ट के लिए ठीक नहीं है, हमें यहां के लिए बिल्कुल नया और यहां के हालात और माहौल वाला मर्जे चाहिए। मर्जे क्या करता, मर्जे कुरान और हदीस ही को आप तक पहुंचाता। आपने बात वही कही, आप नहीं, मकसद जिसने ये बात कही उसने बात यही कही कि कुरान शरीयत इस्लाम आज नहीं चलने वाला, मगर दूसरे अंदाज से बात कही। यहां के लिए हमें अपना एक अलग मर्जी चाहिए जो यहां के हालात को समझ के उसके हिसाब से फतवा दे। अगर यहां औरतों की मेजोरिटी बेपर्दा, तो कहीं से फतवा ढूंढ के निकाले कि इस्लाम में पर्दा वाजिब नहीं है, मुस्तहब है, बहुत सवाब मिलेगा, बहुत सवाब, लेकिन लाजिम नहीं। और अगर यहां पर हमारा बच्चा प्राइमरी स्कूल में बगैर म्यूजिक और सॉन्ग के नहीं पढ़ सकता, तो वो कहीं ना कहीं से दलील लेकर आ। म्यूजिक तो फिर भी एक डिस्प्यूटेड मैटर है, लेकिन सिंगिंग और सॉन्ग, वो कहीं से दलील लेकर आए कि ये इस्लाम में हराम है ही नहीं। अगर हमारे नौजवान मिक्स गैदरिंग के आदी हैं, तो वो कहीं से ये प्रूव करे कि इस्लाम में मिक्स गैदरिंग हराम है ही नहीं। अगर यहां नजासात का मसला जरा मुश्किल बन रहा, जिन्हें इस्लाम ने नजीस कहा है उन चीजों से अवॉइड करना मुश्किल हो रहा, तो वो कहीं से ये दलील लेकर आ जाए कि चीजें इस्लाम में नहीं है। यानी इन शॉर्ट, जो मौला ने जाबिर इब्ने अब्दुल्ला अंसारी को एक जवाब दिया, वेस्ट के लिए अलग मर्जी होना चाहिए, ये इस्लाम की मोहब्बत में नहीं कहा जा रहा, यह कुरान को ट्विस्ट करने के लिए कहा जा रहा, यह इस्लाम को अपने वेस्टेड इंटरेस्ट के लिए चेंज करने के लिए कहा जा रहा। यह वही चीज है जो मौला ने जाबिर इब्ने अब्दुल्ला से कही। वो जाबिर का भी एक सपना है ना, जिसमें जाबिर ने 7 सीन देखे। वो भी आपने इतने उलमा से सुन लिया होगा कि मैं वो कहूंगा तो आप कहेंगे मौलाना आपने फुला मजलिस का कैसेट चला दिया, तो मैं उसको रहन देता हूं। लेकिन उसकी पहली चीज, जाबिर आजकल हमको बहुत याद आते हैं इसलिए कि फजाइल अहले बैत की अहम तरीन रिवायत जाबिर की जबानी आई, हदीस किसा। यह हदीस किसा वो है जिसे आजकल एक बार फिर कंट्रोवर्सियल बनाने की कोशिश की जा रही। आजकल हदीस किसा के अगेंस्ट एक एंटी हदीस किसा लॉबी आ गई। चुनाचे वो लोग भी जिनके घर में कोई फंक्शन विदाउट हदीस किसा शुरू नहीं होता, अब नहीं मिलेगी हदीस किसा उनके घर, जिनके यहां रेगुलर हर शबे जुमा हदीस किसा पढ़ी जाती थी, अब हदीस किसा नजर नहीं आएगी। जो फजाइल अहले बैत की कितनी अजीम हदीस, ये एक मर्जे का काम है वो बताए कि कौन सी हदीस ऑथेंटिक है और कौन सी वीक। जाइए मराजे के अपने घरों में आजकल रेगुलर हदीस किसा पढ़ी जा रही है। शहजादी कौनैन की कितनी अजीम फजीलतें इस हदीस किसा में आई। हदीस किसा वो हदीस है जो ये बता रही है कि अहले बैत कितने अफजल हैं कि मिंबर पे आने वाला बड़े से बड़ा आलिम अहले बैत के फजाइल नहीं पढ़ सकता, फजाइल पढ़ेगा तो अल्लाह आसमान पर बैठकर मलाइका के दरमियान ये फजाइल पढ़ेगा। जाबिर, जाबिर इब्ने अब्दुल्ला अंसारी हदीस किसा के रावी। और जाबिर इसलिए आजकल बहुत याद आ रहे हैं, जब जाहिरीन کربلا جاتے ہیں اور ان کو جاتے دیکھ کر ہمارا بھی دل چاہتا کہ کاش ہمارے پر لگ جائیں ان کے ساتھ ہم بھی کربلا جائیں. تو سوال یہ پیدا ہوتا ہے کہ دنیا میں کربلا کا سب سے پہلا زائر کون ہے؟ کربلا کے واقعے کے بعد جابر, جنہوں نے سب سے پہلے کربلا کی زیارت کی, جو اربعین میں آپ حدیث سنتے ہیں. مگر یہ واقعہ ہے کہ جابر ایک صبح کو مولا کے پاس آئے, میں کیسے ریپیٹ نہیں کر رہا ہوں, تو بہت ہی شارٹ. کہا مولا کل رات تو میں نے سپنا دیکھا, سات سین دیکھیں. پہلے تو مولا نے جملہ کہا کہ جابر تم نے کل رات کو سپنا نہیں دیکھا, آخری زمانے کے حالات دیکھیں. وہ پورا جابر کا سپنا آخری زمانے کے بارے میں, لیکن اسٹارٹ کہاں سے ہوا اور فنش کہاں پہ ہوا, سات چیزیں تھیں. آخری چیز یہ تھی کہ آخری زمانے میں موت بہت ہوگی, موت ڈیتھ چھوڑ دی پہلی چیز. جابر کہتے کہ میں نے دیکھا کہ ایک انتہائی ایکسپینسو کپڑا, بہت ہی ایکسپینسو. آپ کو معلوم نہیں ہے کہ کپڑا کتنا ایکسپینسو ہو سکتا, دس ہزار میٹر, دس ہزار پاؤنڈ پر میٹر یا پر یارڈ بھی کپڑا دنیا میں ملتا, تو خیر بہت قیمتی کپڑا. اور ایک آدمی آ رہا اور لوگوں کو دے رہا ہے کہ جس کا دل چاہے یہ کپڑا لے جائے. میں بہت شارٹ کر رہا ہوں کیونکہ میں نے خود بھی یہ حدیث بہت پڑھی, اور کل رات کے بیڈ ایکسپیرینس سے مجھے پتا چلا کہ مجمع جو ہے وہ خود اس قسم کی حدیثیں بہت سن چکا جس میں 7 پوائنٹ 10 پوائنٹ 25 پوائنٹ 23 پوائنٹ 22 پوائنٹ ہو. تو ایسی حدیثیں میں شارٹ کر دیتا ہوں. جابر کہتے ہیں میں نے دیکھا ایک بہت ہی ایکسپینسو کپڑا, اناؤنسمنٹ ہو رہا ہے کہ فری ہے جس کا دل چاہے لے جائے, اور لوگ دوڑ کے آ رہے ہیں. دیٹ مینس کہ لوگوں کو دل چاہ رہا, لوگوں کی ڈیمانڈ ہے, لوگ یہ کپڑا لینا چاہتے ہیں. لیکن ہر آدمی آنے کے بعد اپنی جیب سے ایک سیزر نکالتا, کپڑے کا ایک پیس کاٹ کے لے جاتا. جابر کہتے میں سوچتا ہوں کہ کتنا بے وقوف آدمی, کپڑا بھی خراب ہو گیا, اتنا سا پیس اس کے کس کام آئے گا, کس لیے لے کے جا رہا, چاہیے تو پورا لے جائے, نہیں چاہیے تو نہیں آئے. دوڑ کے آ بھی رہا ہے اور ایک چھوٹا سا پیس کاٹ کے لے گیا جو کسی کام نہیں آ سکتا, انڈر ویئر بھی نہیں بن سکتی ہے, اتنا چھوٹا سا پیس کاٹ کے لے گئے. جابر نے کہا مولا یہ میں نے کیا دیکھا؟ کہا یہ تم نے آخری زمانے میں اسلام کی ٹریجڈی دیکھی. دنیا کی سب سے قیمتی چیز اسلام, یہیں سے میری بات شروع ہوئی تھی. اور آخری زمانے میں لوگوں کا اسلام کا شوق ہوگا, ایک بلین آدمی آئیں گے اسلام کی طرف, مگر پورا اسلام کوئی نہیں لے گا. ہر آدمی ایک سیزر لے کے اسلام کو کاٹے گا. اتنا اسلام چاہیے جتنا اس کو سوٹ کر رہا, چاہے اتنا اسلام کسی کام نہیں آئے اور باقی اسلام اس کی وجہ سے بدنما ہو جائے. ہر آدمی کو اسلام اپنی نیڈس اور اپنی نیسیسٹیز کے حساب سے چاہیے. جو یورپ میں رہنے والے ایک لفظ جانتے ہیں, ٹیلر میڈ. بہت پہلے یہ لفظ مرحوم آیت اللہ خوئی نے میرے ایک کوشچن کے جواب میں بھیجوایا تھا. مجتہدین اور مراجے سے آپ کراس فنڈس کرتے ہیں, لیٹر جاتے ہیں, ریپلائی آتا, اور وہ یہ تھا کہ یہ میں نے اس سے پہلے بھی حجت امام بارگاہ کے اس ممبر پہ یہ ایگزامپل دی, لیکن بہت چھوٹی سی بات. اور وہ یہ کہ جب میں شروع شروع میں مرحوم آغا خوئی کی تقلید میں آیا تھا, ڈائریکٹ تقلید, آج تو آغا سیستانی کی وجہ سے انڈائریکٹ میں آغا خوئی کے فتووں پہ باقی ہوں, لیکن جب وہ زندہ تھے اور میں براہ راست ان کی تقلید میں آیا, تو اس وقت دنیا دو تین ایسے انسٹیٹیوشنز تھے جو مومنین کرام کو بہترین جاب پرووائڈ کر رہے تھے, اور اس کی وجہ سے مومنین کرام کے بزنس بھی بہت بوسٹ کر رہے تھے. اور وہ تھے بینک, دو تین بینک پاکستان میں اور پاکستان کے باہر ایسے تھے جسے پکے پکے خالص 12 امامی شیعہ چلا رہے تھے. جاب بھی مل رہے ہیں لوگوں کو, لون بھی مل رہے ہیں بزنس مین کو, اور تمام مراجے کا فتوا کہ بینکنگ کا سسٹم حرام, پیسے رکھوانے کی پھر بھی رضا ہے, جاب کرنا حرام, لون لینا گناہ. تو اب میں بھی آپ کی طرح کا یوتھ تھا, ایک سوال میں نے بھیج دیا. میں نے کہا کہ فتوا دیتے وقت, اچھا ورڈنگ میری بہت ہی زیادہ रिस्पेक्ट वाली थी, आज से 40 साल पहले लोग वैसे ही बड़ों की रिस्पेक्ट करते थे। लेकिन इन शॉर्ट ये मैंने कहा फतवा देने से पहले माशरे की नीड्स को भी देखा करें। अब ये दो बैंक अनएम्प्लॉयमेंट के उस जमाने में इतने मोमिनीन को जॉब दे रहे हैं और इतने बिजनेसमैन को इसके बेनिफिट मिल रहे हैं और आप कहते हैं कि ये हराम है। इस वक्त के हालात को देखकर ही सही थोड़ा सा फतवा अपना लीनियंट करें। जुमला ऐसा नहीं था, ये तो आज 21st सेंचुरी में लोगों ने मुझे बदतमीज बना दिया है, उस पर बहुत ही रिस्पेक्ट के साथ बात की। वहां से जवाब आए, अच्छा वो सवाल के स्टाइल से समझ गए कि कोई बहुत ही छोटी एज का कम इल्म रखने वाला सवाल कर रहा हूं, तो जवाब भी आया। जवाब ही आया, दो जुमले आए। पहला जुमला के वी यानी वी मराजे, अपने मराजे के बारे में कह रहे हैं, हम मर्जे, वी आर नॉट द मेकर ऑफ शरीयत, हम शरीयत खुद नहीं बनाते हैं, हम शरीयत बताते हैं। तो जो कुरान और हदीस में आ गया वही आपको बताएंगे, अपनी तरफ से हम इसमें चेंज कर ही नहीं सकते। हराम मोहम्मद कयामत तक हराम है, हलाल मोहम्मद कयामत तक हलाल है। न किसी यूथ को इख्तियार है, न किसी इंटेलेक्चुअल को इख्तियार है, न किसी आयतुल्ला को इख्तियार है, न किसी मर्जे को इख्तियार है कि उसमें कोई चेंज करे। पहली बात तो ये कई इल्मी बात कि हमारा काम शरीयत को एक्सप्लेन करना, हम शरीयत को बना नहीं रहे कि आप हमसे डिमांड कर रहे हैं। यानी इन अदर वर्ड ये डिमांड अगर करना है तो जाके अल्लाह से करें या रसूल से करें, हमसे क्यों कर रहे हैं। और फिर एक एग्जाम्पल दी, कहा कि इस्लाम का और मोमिन का रिश्ता वो कपड़े का और पहनने वाले का रिश्ता नहीं है, वो पानी का और बर्तन का रिश्ता। एक होता है कपड़ा, आपने अच्छा यहां तो चूंकि रेडीमेड कपड़े होते हैं, लेकिन जो पहले जमाने में कपड़े खरीद के दर्जी के पास जाते थे और उससे सिलवाते थे, और क्या अभी भी हमारे मुल्कों में यही होता, उसमें यह होता है कि हमने कपड़ा खरीद लिया, यहां मीटर चलता है कि गज चलता है, यार्ड मीटर, तीन मीटर चार मीटर हमने कपड़ा खरीदा, दर्जी के पास टेलर के पास गए, कहा कि कपड़ा जो है वो हमको सी दो, वो हमारी हाइट देखेगा, वो हमारा हमारे बॉडी की साइज चेक करेगा, उसके बाद उसके एतबार से कपड़ा काटेगा। इस्लाम ऐसा नहीं कि इस्लाम आपके हिसाब से बनाया जाए। जी हमारे घर के अंदर औरतों का डोमिनेंस है तो वहां ये मसला हो कि शौहर बगैर बीवी की इजाजत के जियारत पे नहीं जा सकता है, बुला के घर में शौहर का डोमिनेंस है तो वहां मसला ये हो कि बीवी घर से बाहर नहीं निकल सकती, अपनी मां से भी मुलाकात नहीं कर सकती। हमारे बच्चे को म्यूजिक का बड़ा शौक है तो हमारे लिए शरीयत बनाई जाए कि इस घर के लिए म्यूजिक जायज है, उस घर के अंदर फला गुना होता, ये नहीं होता। इस्लाम कपड़ा नहीं है कि आप लेके गए मर्जी के पास, चाहे वो ईस्ट का मर्जी हो चाहे वो वेस्ट का मर्जी हो। और आपने कहा कि भाई ये हमारा घर है, इसके एतबार से आप इस्लाम बना दीजिए। नहीं, इस्लाम का और मोमिन का रिश्ता पानी और बर्तन का रिश्ता, पानी की क्वालिटी है, जिस बर्तन में डालोगे पानी वैसा होता चला जाएगा, गिलास में डालोगे पानी गिलास जैसा होगा, लोटे में डालोगे पानी लोटा जैसा होगा, जग में डालोगे पानी जग जैसा होगा, बड़े कंटेनर में डालोगे पानी कंटेनर के हिसाब से हो जाएगा। पानी अपने आप को चेंज करेगा, बर्तन को चेंज नहीं करवाया जाएगा। ये मोमिन की खासियत है, मोमिन अपने आप को इस्लाम के हिसाब से चेंज करता चला जाएगा, इस्लाम से डिमांड नहीं करेगा कि जैसे हम हैं वैसा तुम बनते चले जाओ। ये मरहूम दुरूद भेजे मोहम्मद वाले मोहम्मद, ये मरहूम आयतुल्लाह अल-उज़्मा आगा खुई ने 15 साल के एक बच्चे को समझाने के लिए एग्जाम्पल दी, मगर ये बेस्ट एग्जाम्पल है। मोमिन ईस्ट में हो कि मोमिन वेस्ट में हो, मोमिन दारुसलाम या सोंगिया या मुंबासा या नैरोबी में हो या लंदन या न्यूयॉर्क या टोक्यो के अंदर, जैसा इस्लाम है उसके हिसाब से अपने आप को बनाना है। ये डिमांड ही इंतहाई नॉनसेंस कि वेस्ट के लिए अलग मर्जी हो और ईस्ट के लिए अलग मर्जी हो, और ये जुमला ही इंतहाई गलत। नहीं, ये भी मैंने सही बात नहीं कही, ये जुमला इंतहाई पेनफुल है रसूलुल्लाह के लिए। जब किसी ने यह कहा कि इस्लाम जो है ना आज के जमाने में मौलाना बहुत डिफिकल्ट है, मौलाना आज के जमाने में लंदन में बैठ के अपने बच्चों की सही इस्लामी ट्रेनिंग करना बहुत मुश्किल है, मौलाना ये जो तौजीह मसाइल इस्लामिक लॉ में लिखा ये हलाल ये हराम आज वेस्ट में इस पर अमल नहीं हो सकता। जब किसी ने ये जुमला कहा या कॉमेंट पास किया تو خالی یہ نان سینس ہی نہیں ہے، یہ انتہائی پین فل ہے. کس کو تکلیف ہوتی ہے؟ رسول اللہ. اس لیے 3 سال پہلے حجت امام بارگاہ کی 3ری مجلس میں میں نے پوری 1 گھنٹے کی تقریر کی تھی، آج وہی بات 2 منٹ میں ریپیٹ کر رہا ہوں. اس لیے کہ جب یہ شریعت بن رہی تھی، اب تو شریعت فائنل ہو گئی ہے غزیر خون کے میدان، لیکن جب شریعت پروسیس میں تھی، واجبات آ رہے تھے، حرام آ رہے تھے، اور اس وقت انہیں چینج کیا جا سکتا تھا، تو آپ ہسٹری میں واقعات پڑھیں کہ رسول اللہ بار بار اللہ سے ریکویسٹ کرتے ہیں، اور ریکویسٹ ہمارے یہاں ایک ہی حدیث مشہور، اس حدیث پہ بعض علماء کو تھوڑے سے ڈاؤٹس ہیں، وہ اپنی جگہ پر، لیکن حدیث ہمارے یہاں ایک ہی مشہور کہ اسلام میں شروع میں 50 یا 50 نمازیں واجب ہوں، اور بعد میں انہیں شارٹ کر کے 5 کیا گیا، اور یہ کیا گیا رسول اللہ کی ریکویسٹ پر. اللہ نے 50 نمازوں کا آرڈر دیا تھا اور رسول اللہ نے ریکویسٹ کر کے 50 کو 5 کیا، مگر یہ والی حدیث اتھینٹک ہو کہ نہ ہو، اس کے بعد والی حدیث ضرور اتھینٹک، اور وہ یہ کہ سنت نمازیں جب آ رہی تھی، 51 رکعت نماز کا جو ایک مسئلہ ہے، تو اصحاب رسول نے ریکویسٹ کی تھی کہ یا رسول اللہ آپ یہ نمازیں واجب کروا دیجئے، کیونکہ اتنی کم اونلی 17 رکعت نماز ہمارا دل سیٹسفائی نہیں ہوتا ہے، ہمارا دل چاہتا ہے اور نماز پڑھے اور نماز پڑھے اور نماز پڑھے. سنت نماز کے لیے اصحاب ریکویسٹ کر رہے. پیغمبر کا جواب کیا تھا؟ الصلاۃ خیر و موضوع ومن شاء استقل ومن شاء استکثر. اللہ نے سب سے اچھی چیز نماز بنائی، جس کا دل چاہے زیادہ پڑھے، جس کا دل چاہے کم پڑھے. پابندی اللہ نہیں لگاتا، لیکن کمپلسری نہیں کر رہا، اس لیے کہ آج تمہارے پاس ٹائم ہے، تم روزانہ 100 رکعت نماز بھی پڑھ سکتے ہو. میں تو آخری زمانے کے مومن کو دیکھ رہا ہوں جس کے لیے 17 رکعت نماز بھی مشکل ہو جائے گی، چنانچہ میں اس کو واجب نہیں کرواتا ہوں. پھر جو 17 رکعت واجب ہوئی تو 5 نمازیں آئیں. بہت ہی مشہور حدیث ہے، میرے پاس نہ ٹائم ہے نہ ہی میں کوئی ضرورت محسوس کر رہا ہے اس کی ڈیٹیل میں جانے پہ. ایک آخری حدیث، جب نمازیں آئیں، 5 نمازیں تو واجب ہو گئی، اس میں بھی رسول اللہ نے ظہر اور عصر کو ملا کے پڑھا، مغرب اور عشاء کو ملا کے پڑھا. لوگوں نے سوال کیا، وائے بھائی؟ چلیں 17 رکعت نماز اللہ کے رسول نے اسی کو واجب رکھا، یعنی اللہ سے ریکویسٹ کر دی. تو یہ جو 5 ہے 5 تو پڑھیں، ملا کیوں رہے ہیں؟ پیغمبر نے کہا تم 5 نمازیں آج کل 5 ٹائم میں پڑھ سکتے ہو. میں آخری زمانے کے مومن کا خیال کر رہا ہوں جس کے لیے یہ 5 نمازیں الگ الگ پڑھنا بہت مشکل ہوگا. لِسَهُولَةٍ عَلَىٰ أُمَّتِي، میں اپنی امت کے لیے آسان شریعت لے کے آیا ہوں، مشکل شریعت لے کے نہیں آیا ہوں. روزہ، ہر سال رمضان میں ایک حدیث آپ سنتے ہیں نا، میں اس کو شارٹ کر دوں. روزہ، پہلے روزہ کیا تھا؟ آپ مغرب کے وقت افطار کریں، پھر رات کو بھی کچھ نہیں کھا سکتے ہیں اور دن کو بھی نہیں. صحیح نہیں تھی پہلے زمانے میں. روزے کا طریقہ بدلا گیا اللہ رسول اللہ کی ریکویسٹ پہ. کہا نہیں، آخری زمانے کے مومن کا خیال کرنا، تم عرب کے لوگ سارا دن روزہ رکھ کے سو جاؤ، رات کو کام کرو، تمہارے لیے پرابلم نہیں. آخری زمانے کے مومن، خاص طور پہ لندن میں رہنے والا، پاکستان میں آج بھی روزہ بہت آسان، آپ پورا رمضان آفس میں نہ جائیے، کوئی پلٹ کے پوچھے گا نہیں. ہمارے یہاں جتنے بزنس چلتے ہیں رات کے وقت زیادہ چلتے ہیں، دن کو کم. پورے عرب دنیا میں چلے جائیے، جہاں جہاں اسلامی ملک ہے. پیغمبر نے کس کے لیے یہ فیسلٹی دی کہ ساری رات کھانے پینے آرام کی اجازت ملی؟ یہ آپ کے لیے لی ہے کہ جو ویسٹ میں رہ رہے ہیں، جہاں آپ کو رمضان میں دن میں کام بھی کرنا، جہاں رمضان میں آپ کو جاب پہ بھی جانا، جہاں رمضان میں آپ کو اسکول اور کالج بھی جانا، جہاں آپ کے روزے کی وجہ سے پورا سوسائٹی کا سسٹم چینج نہیں ہوگا. پیغمبر نے آپ کا خیال کیا اور کہا کہ رات بھر کھانے کی پرمیشن ملے، سحری کا ریکمینڈیشن آ گیا، اور آپ کہتے ہیں مولانا یہ اسلام 21st سینچری میں تو نہیں چلے گا. جو رسول اللہ روزانہ اللہ سے ریکویسٹ پہ ریکویسٹ کر رہے ہیں کہ آخری زمانے کے مومن کے لیے کوئی چیز مشکل نہ ہونے پائے. آخری زمانے کا مومن رسول کے فوکس میں تھا. جب احکامات خدا آ رہے تھے شریعت حلال و حرام, تو پیغمبر نے اپنے زمانے کے مومن کو فوکس میں نہیں رکھا, آپ کو فوکس میں رکھا ہے. آپ کا خیال کرتے ہوئے شریعت بنائی ہے, چاہے وہ مسئلہ حجاب کا مسئلہ, ورنہ عرب کے ماحول میں اس وقت عورت تو عورت, مرد بھی حجاب کیا کرتے تھے, ڈیزرٹ میں چلتے تھے, سینڈ اسٹارم چلتا تھا, چہرہ ہر مرد بھی چھپاتا تھا. آپ کی عورت کا خیال کیا کہ 21st century کی عورت, مرد تو چھوڑو عورت کے لیے بھی چہرہ چھپانا کتنا مشکل. چنانچہ حجاب کے اندر چہرے کا حجاب نہیں, ہاتھوں کا حجاب نہیں, تو واجبات سے لے کے حرام تک. اور جیسا میں نے جملہ 3 بار آج کی تقریر میں کہا, اللہ کرے کہ کوئی مس کنسپٹ نہ ہو, آدھی میوزک اگر حرام ہے تو آدھی میوزک حلال ہے. یہ سب پیغمبر نے ہمیں احکامات دیے, صرف آپ کو ذہن میں رکھ کر, آپ کو فوکس میں کر کے 21st century کے لندن اور نیو یارک کے مومن کے لیے. اور یہی پلٹ کے کہتا ہے کہ یا رسول اللہ آپ جو شریعت لے کر آئے اٹس ویری ڈیفیکلٹ, یہ آج کے زمانے کے لیے تو نہیں, یہ آؤٹ ڈیٹڈ ہے, یا کم از کم یہ ایسٹ کے لیے ہے اور ویسٹ کے لیے نہیں. اس سے بڑی احسان فراموشی کیا ہوگی. لیکن یاد رکھیے, یہ ایک فیبریکیٹڈ قسم کا ایکسکیوز. مرجع ایک مرجع ہے, وہ اس کے لیے بھی اور وہ ویسٹ کے لیے بھی. اسلام ایک اسلام ہے, وہ آج کے لیے بھی ہے, 500 سال پہلے کے لیے بھی اور 5 سینچری کے بعد کے لیے بھی. کیونکہ یہ والا ایکسکیوز, شریعت بہت مشکل ہے, اسلام بہت مشکل ہے, یہ آج کا نہیں ہے. جب آقا حسین کربلا جا رہے ہیں اور لوگوں کو دعوت دے رہے ہیں کہ آؤ میرے ساتھ جہاد میں حصہ لو, تو اس وقت بھی لوگوں کا یہی کہنا تھا. آقا یہ والا مسئلہ بہت مشکل, یزید جیسے طاقتور حکمران سے ٹکرانا. اچھا پھر زیادہ اس کی ڈیٹیل تو حبیب ابن مظاہر کے مصائب میں آتی ہے, لیکن ان شارٹ کہ پھر یہ کہ آقا حسین جب کربلا گئے تو لوگوں کی اگنورنس سے فائدہ نہیں اٹھایا کہ بھائی لوگوں سے کہتے چلو میرے ساتھ بڑا فائدہ ہوگا, ہم یزید کو ہٹا کے خود حکمران بن جائیں گے, ہم تمہیں بڑی بڑی پوسٹ دیں گے, ہمارے ساتھ جانے والا اس کو دنیا کے اندر بڑے بینیفٹ ہوں گے. نہیں, ہر منزل پہ کہتے چلے کہ ہم مرنے کے لیے جا رہے ہیں, ہر منزل پہ کہتے چلے کہ ہم اپنی اولاد کو قربان کرنے کے لیے جا رہے ہیں, ہر ہر اسٹیج پر یہ بتاتے ہوئے چلے کہ جو ہمارے ساتھ آئے گا اسے تیر اور تلوار کا سامنا کرنے کے لیے تیار ہونا چاہیے, جو ہمارے ساتھ آئے گا اس کی فیملی کو قیدی بنایا جائے گا. لوگوں کا جواب یہی تھا کہ آقا تو کیا ضرورت ہے, جب سارے مسلمان خاموش بیٹھے تو ہمیں کیا ضرورت ہے کہ ہم پروٹیسٹ کریں. آج یہی تو لوگ کہتے ہیں نا, مولانا ساری عورتیں بے پردہ, تو ہماری 4 عورتیں اگر ہر جگہ حجاب کر لیں کتنا اکوڑ لگے گا اور کتنا مسفٹ ہوں گی اس معاشرے کے اندر. مولانا سب کے نوجوان یوتھ ویکینڈ کے اندر مثلا فلاں کلب میں جاتے ہیں, ہم اپنے بچے کو کیسے روک لیں, ہاؤ از پاسبل, وہ کتنا مس فٹ ہوگا اس سوسائٹی. یہ آج کا جملہ نہیں ہے, یہ تو ایک ایکسکیوز ایسا ہے جو جھوٹا ایکسکیوز ہے, کھوٹا. آقا حسین کے زمانے میں لوگوں نے یہی کہا, آقا خالی آپ ہی تو نہیں ہے, اتنے سارے اور مسلمان ہیں جو رسول اللہ کا زمانہ دیکھے ہوئے, سب خاموش, سب یزید کی بیعت کر رہے ہیں, آپ بھی خاموش ہو کے بیٹھ جائیے, کیوں اپنے آپ کو اور اپنی اولاد کو اور ہمیں رسک میں ڈال رہے ہیں. حسین کا میسج یہی تھا کہ ہمیں صرف یہ دیکھنا ہے کہ اللہ اور اس کا رسول کس بات پہ خوش ہے, یہ نہیں دیکھنا ہے کہ ساری سوسائٹی کیا کر رہی. ڈو ایٹ روم ایز رومنز ڈو, یہ حسین نہیں ہے, یہ کربلا نہیں ہے, یہ اسلام نہیں ہے, یہ دین محمد نہیں. دین خدا اور کربلا اس چیز کا نام, جو صحیح ہے چاہے تم اکیلے رہ جاؤ اپنی سوسائٹی میں تمہیں اسی پہ عمل کرنا. کربلا میں آقا حسین کی کیا حالت تھی, میر انیس کے مرثیے کا پہلا مصرہ، اور کہا جاتا ہے کہ مصائب کی ساری کتابوں سے زیادہ یہ ایک شاعری کا پہلا مصرہ کافی ہے حسین کے مصائب کو بتانے کے لیے. آج شبیر پہ کیا عالم تنہائی، اکیلے رہ گئے شبیر، تنہا رہ گئے شبیر، کوئی حسین کا ساتھ دینے والا نہیں ہے. مگر کسی منزل پر بھی حسین نے وہ پالیسی دی ہی نہیں. کون سی پالیسی؟ کہ جو سب لوگ کر رہے ہیں وہی تم بھی کرو، یا ایٹ لیسٹ خاموش ہو جاؤ. نہیں، نہ صرف یہ کہ اپنے آپ کو قربان کرنا بلکہ اپنی ساری اولاد کو قربان کرنا. کل سے مصائب ڈیٹ کے اعتبار سے آئیں گے، اور جو ہماری مجلس یسٹرڈے تھی وہ اسی لیے تھی، شب دو محرم حسین کربلا پہنچے. آج کی مجلس مشہور مصائب سے ہٹ کر ہے، اس کے بعد انشاءاللہ فرام ٹمارو وہ راتیں ہیں جن کے مصائب سیٹ ہیں کہ کس رات کو کس کے مصائب پڑھنا. حسین نہ صرف یہ کہ خود جا رہے ہیں بلکہ اس طرح سے پورے گھر کو لے کے جا رہے ہیں. یہ جب عبداللہ ابن عباس حسین کے فرسٹ کزن ہیں، حسین کے بچپنے کے دوست ہیں، اور مولا علی کے اسپیشل شاگردوں میں سے ایک، وہ آ کر کہتے ہیں کہ حسین تم کربلا جا تو رہے ہو مگر مجھے معلوم ہے کہ وہ علاقہ، عراق کا علاقہ کتنا بے وفا علاقہ، تو جاؤ امام وقت ہو، میں نہیں روک سکتا، لیڈیز کو لے کے تو نہ جاؤ نا، ایسے علاقے میں اہل حرم تو نہیں جائے نا. تو حسین کا جواب کیا تھا؟ کیا ابن عباس جو جہاد میں کرنے جا رہا ہوں، میں کامیاب ہو ہی نہیں سکتا جب تک میری زینب میرے ساتھ نہیں. ایک روایت مرحوم غلام عسکری صاحب اکثر پڑھا کرتے تھے، شب عاشور بھی آپ سنیں گے، مگر ایک بار آج بھی سن لی. 28 رجب کا جب قافلہ چل رہا تھا اور فاطمہ سورا کو یہ یقین ہو گیا کہ اب میں نہیں جا سکتی، تو اب سغرا کی آخری خواہش یہ تھی، اور وہ کیا تھی کہ رباب کے پاس آئیں، اماں ذرا میرے چھوٹے بھائی اصغر کو میری گود میں دے دی. دیکھیں علی اصغر کی برتھ کو ابھی 2 ویک بھی نہیں ہوئے، اور یہ 2 ویک ایسے ہیں جس میں سغرا بیمار تھی، تو سغرا انٹینشنلی اور پرپزلی اصغر کے قریب ابھی تک نہیں آئی تھی. بیمار ہوں، نیو بورن ہے، پھر تو میرا بھائی ہے، میرے ساتھی اس گھر میں رہے گا. لیکن جب سغرا نے دیکھا کہ آج سیپریشن اور جدائی ہو رہی ہے، تو باقی سب کو تو سغرا جانتی ہے، اصغر قریب آ کر کہا، اماں اصغر کو میں نے ابھی تک دل بھر کے دیکھا بھی نہیں اور گود میں بھی نہیں لیا، اصغر کو میری گود میں دے دی. رباب نے اصغر سغرا کی گود میں دی، اور سغرا نے اصغر کے کان پہ منہ رکھ کے بس یہ کہہ دیا کہ بھائی اصغر سب مجھے چھوڑ کے جا رہے ہیں، تو کیا تم بھی اپنی بہن کو چھوڑ دو؟ بھائی یہ سننا ہے علی کا پوتا ہے علی اصغر. ایک بار سغرا کے سینے سے اس طرح چمٹ گیا کہ اب رباب نے بلایا، اصغر ہم لوگ جا رہے ہیں، تاخیر ہو رہی ہے. اصغر نے سغرا کی گود نہیں چھوڑی، زینب قریب آئی، اصغر نے سغرا کی گود نہیں چھوڑی، ام کلثوم قریب آئی، حسین نے میسج بھجوایا، زینب لیٹ ہو رہا ہے، تاخیر ہو رہی ہے. زینب نے کہا، بھیا کیا کرے، اصغر نہیں مان رہا. حسین کمرے میں آئے، اصغر کو دیکھ کے صرف ایک جملہ کہا، اور وہ جملہ سننا تھا، اصغر تڑپ کے بہن کی گود سے باپ کی گود میں آ گئے، اور وہ جملہ یہ تھا کہ حسین کہتے، اصغر بیٹا میں تجھے تیری بہن سے الگ نہ کرتا، لیکن جو جہاد میں کرنے جا رہا ہوں، جب تک تو میرا ساتھ نہیں دے گا یہ جہاد کامیاب نہیں ہو سکتا. اصغر مجھے کربلا میں تیری ضرورت ہے. بھائی یہ سننا ہے کہ اصغر بہن کی گود سے بابا کی گود میں آ گئے، بار بار پیغام دے رہے، جہاد خالی حسین کو نہیں کرنا ہے، خاندان کی عورتوں کو بھی اس جہاد میں حصہ لینا، خاندان کے بچوں کو بھی اس جہاد میں حصہ لینا. بس عزاداروں میرے آخری دو جملے، اور یہ قافلہ چلا گیا. اب یہ قافلہ دو محرم کو کربلا پہنچ گیا. کربلا میں مصیبتوں پر مصیبتیں آ رہی ہیں، پانی بھی بند ہوا، خیمے بھی ہٹائے گئے، چاروں طرف سے حسین گھیرے میں بھی آ گئے، مگر ایک دوسرے کو تسلی دینے والے کربلا کے سپاہی ہیں، وہاں کوئی اکیلا نہیں ہے. اکیلی تو حسین کی صغرا رہ گئی جس کا بابا چلا گیا اور اسے کچھ پتا نہیں میرے بابا پہ کیا گزر رہی ہے. ہاں، سات محرم سے صغرا پانی پیتی ہے تو پانی حلق اور گلے میں اٹکتا ہے، کھانا کھاتی ہے تو نوالا حلق سے نیچے اترتا نہیں ہے. صغرا خود پریشان ہے، ارے میں تو بیمار نہیں ہوں، آخر یہ کیا حالت ہے. یہاں تک کہ عاشور کا دن آیا، پہر کا وقت آیا، صغرا اپنے کمرے میں سو رہی ہے، برابر میں ام سلمہ سو رہی ہے. ایک بار ام سلمہ نے خواب میں عجیب منظر دیکھا، عاشورے کا دن ہے، سے پہر کا وقت ہے، ام سلمہ نے دیکھا 50 سال بعد رسول اللہ میرے خواب میں آئے. 50 سال پہلے رسول اللہ کی وفات ہوئی ہے، 50 سال بعد میرے خواب میں آئے، مگر عجیب حالت میں آئے. سر پہ امامہ نہیں ہے، ننگے سر ہیں، بال کھلے ہوئے ہیں، گریبان چاک ہیں، آنکھوں سے آنسو جاری ہیں اور بالوں پر مٹی پڑی ہے. گھبرا کے کہا، یا رسول اللہ، آپ 50 سال بعد آئے اور اس حالت میں آئے، آپ کہاں سے آ رہے ہیں؟ رسول نے کہا، ام سلمہ، میں کربلا کے میدان سے آ رہا ہوں، اور جب میں وہاں سے چلا تھا میرے حسین کا کٹا سر نو کے نیزہ پہ بلند کیا جا رہا تھا. گھبرا کے ام سلمہ کی آنکھ کھلی اور تیزی سے اس الماری کی جانب گئی جس میں رسول اللہ کربلا کی مٹی لے کے گئے تھے. ایک بوتل میں کربلا کی مٹی تھی، الماری کھول کے بوتل نکالی، اب مٹی نظر نہیں آ رہی ہے، تازہ خون جوش مار رہا ہے. ہائے ام سلمہ، کربلا کی مٹی کو خون بدلتے دیکھا، رونا چاہتی ہے. برابر سے صغرا کی آواز آئی، نانی اتنا بتا دے میرا بابا کس حالت میں ہے. اور یہ کہہ کے صغرا کمرے میں آئی، نانی ابھی میں سو رہی تھی، خواب میں میں نے عجیب منظر دیکھا، میں نے دیکھا میرا بابا ہے، بابا کے ہاتھ پہ میرا ننھا بھیا علی اصغر ہے، علی اصغر کے گلے میں تیر لگا ہے، اصغر کا خون بابا کے چہرے پر ہے. نانی اتنا بتا دیجئے میرا بابا کس حالت میں ہے. ام سلمہ نے جلدی سے کربلا کی مٹی کو چھپانا چاہا، مگر صغرا کی نگاہ پڑ گئی، بے اختیار کا، نانی اب کچھ نہ بتائیے گا، ارے مجھے پتا چل گیا، میرا بابا مارا گیا، میرا اصغر بھیا مارا گیا، ارے میں یتیم ہو گئی. اور یہ کہہ کے صغرا نے دونوں ہاتھوں سے سر پیٹنا شروع کیا. عزاداروں، باقی شہدائے کربلا کے مصائب آپ کل سے سنیں گے، آخری جملہ اس بچی کے لیے سن لیجئے. میں کہتا ہوں فاطمہ صغرا، آج میں حجت امام بارگاہ میں ان سارے مومنین کی جانب سے، ان ساری مومنات کی جانب سے آپ کے دروازے پہ آ کے آپ کو پرسا دیتا ہوں، شہزادی ہمارا پرسا لیجئے، آپ کا بابا مارا گیا، آپ یتیم ہو گئی. لیکن شہزادی، اگر گستاخی نہ ہو تو ایک جملہ کہہ دوں، اور وہ یہ کہ شہزادی آپ یتیم ہوئی مگر بابا کا ماتم تو کر لیا. ہائے بابا تو کہہ دیا، ہائے وہ کربلا کی یتیم سکینہ، بابا مارا گیا، ماتم کی اجازت نہیں ہے. ہائے بابا کہتی ہے، کہیں سے تماچے لگتے ہیں، کہیں سے کوڑے پڑتے ہیں. خدا بندہ مصائب سکینہ اور مصائب صغرا کا واسطہ آج کی مجلس میں آنسو بہانے والوں کو دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما، ان کی ساری دعائیں قبول فرما، اور ان مصائب کے انتقام کے لیے حسین کے وارث و بیٹے امام زمانہ کے ظہور میں تاجیل فرما. ماتم حسین.